میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ۔
الحمدللہ رب العالمین، والصلاه والسلام على سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ۔ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان خوشبودار ہے کہ جب جمعرات کا دن آتا ہے، اللہ عز و جل فرشتوں کو بھیجتا ہے جن کے پاس چاندی کے کاغذ اور سونے کے قلم ہوتے ہیں، اور وہ جمعرات اور شب جمعہ مجھ پر کثرت سے درود پاک پڑھنے والوں کے نام لکھتے ہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ اور یقیناً دعوت اسلامی کا جو شعبہ ججز اینڈ وکلا، اس کے اندر الحمدللہ ملک بھر میں سنت و بر اجتماعات کا سلسلہ کیا جاتا ہے، نیکی کی دعوت کا کام ہو رہا ہے الحمدللہ عز و جل۔ اسی سلسلے میں آج اس ہائی کورٹ بار میں نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنتوں کے حوالے سے اس اجتماع کا انعقاد کیا گیا ہے۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مسلمان کی نیت اس کے عمل سے بہتر ہے۔ یاد رکھیے، اچھی نیت کے بغیر کسی بھی عمل کا ثواب نہیں ملتا۔ جتنی اچھی نیتیں زیادہ ہوں گی اتنا ثواب بھی ہمیں زیادہ ملے گا۔ نبی کریم صلی اللہ تعالی علیہ وسلم کا فرمان تو بچپن سے بخاری شریف کا ہم سنتے آ رہے ہیں، انما الاعمال بالنیات، اعمال کا دار و مدار نیتوں پر ہے، جیسی نیت ہوگی ویسے اس کو بدلہ ملے گا۔ لہذا آج کے اس اجتماع کا انعقاد اللہ تعالی کی رضا ہمارا ہونا چاہیے۔ حاضری کا مقصد اللہ کی رضا، میرے بولنے کا مقصد اللہ کی رضا، آپ کے سننے کا مقصد اللہ کی رضا، رب راضی ہو جائے اور اللہ کے حکم کے مطابق ہم علم دین حاصل کرنے والے بن جائیں۔ اور بھی نیتیں کی جا سکتی ہیں کہ اگر جب نبی کریم صلی اللہ تعالی علیہ وسلم کا نام اسم گرامی آئے گا میں درود پاک پڑھوں گا، جب جنت کا تذکرہ آئے گا اللہ تبارک و تعالیٰ سے طلب کروں گا، اگر جہنم کا تذکرہ آیا تو اللہ تبارک و تعالیٰ سے پناہ مانگوں گا۔ اب اسی طرح سے میں بھی نیت کروں کہ جب جو بیان کر رہا ہوں یہ اللہ تبارک و تعالیٰ کی رضا کے لیے میں بیان کروں گا۔ اور اللہ تبارک و تعالیٰ نے 14 پارے میں ارشاد فرمایا، اپنے رب کی راہ کی طرف بلاؤ پکی تدبیر اور اچھی نصیحت سے۔ انشاءاللہ عز و جل اس حکم قرآنی پر عمل کروں گا۔ میرے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا، بلغ عنی ولو آیا، پہنچا دو میری طرف سے اگرچہ کے ایک ہی آیت ہو۔ انشاءاللہ اس فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم پر عمل کروں گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ صلاۃ و سلام علیک یا سیدی یا سیدی، یا مکی یا مدنی، یا عربی یا قرشی، یا ہاشمی یا مطلبی، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم۔ حضرت سیدنا علامہ عبد الوہاب شارانی رحمت اللہ تعالی نقل کرتے ہیں کہ ایک مرتبہ سیدنا امام اعظم امام ابو حنیفہ رحمت اللہ تعالی علیہ جامع مسجد کوفہ کے وضو خانے پر وضو فرما رہے تھے تو ایک نوجوان کو وضو کرتے ہوئے دیکھا، اس سے وضو میں استعمال شدہ پانی کے قطرے ٹپک رہے تھے۔ آپ رحمت اللہ تعالی علیہ نے اس بچے سے، اس لڑکے سے ارشاد فرمایا، اے میرے بیٹے ماں باپ کی نافرمانی سے توبہ کر لو. اس نے عرض کی حضور میں نے توبہ کی. ایک اور شخص کے وضو کے پانی کا ملاحظہ فرمایا, یعنی وضو کا پانی ٹپک رہا تھا, تو آپ نے ارشاد فرمایا اے میرے بھائی بدکاری سے توبہ کر لو. اس نے عرض کی میں نے توبہ کی. ایک اور شخص کو وضو کرتے دیکھا, وضو کا پانی ٹپک رہا تھا, فرمایا شراب پینے اور گانے باجے سننے سے توبہ کرو. اس نے عرض کی میں نے توبہ کی. اب یہ سیدنا امام اعظم امام ابو حنیفہ رحمت اللہ تعالی علیہ, یہ آپ کی کرامت تھی, اللہ تبارک و تعالی کا آپ پر فضل تھا کہ اللہ تبارک و تعالی نے اتنا مرتبہ عطا فرمایا کہ آپ کو وضو کے اندر جو اس کے گناہ دھلتے تھے وہ نظر آ جاتے تھے. نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ جب بندہ وضو میں کلی کرتا ہے تو اس کے منہ کے گناہ نکل جاتے ہیں, جب وہ ناک میں پانی ڈالتا ہے تو اس کے ناک کے گناہ نکل جاتے ہیں, جب وہ چہرہ دھوتا ہے تو اس کے منہ کے گناہ نکل جاتے ہیں, حتیٰ کہ پلکوں کے نیچے سے بھی, پھر جب وہ ہاتھ دھوتا ہے اس کے ہاتھوں کے گناہ معاف کر دیے جاتے ہیں, حتیٰ کہ ناخنوں کے نیچے سے بھی, جب سر کا مسح کرتا ہے تو اس کے سر کے گناہ معاف کر دیے جاتے ہیں, اور جب وضو میں پاؤں دھوتا ہے تو اللہ تبارک و تعالیٰ اس کے پاؤں کے گناہ بھی معاف فرما دیتا ہے. تو یہ وضو جو ہے یہ گناہ دھونے کا نسخہ ہے, اس میں گناہ بہہ جاتے ہیں بندے کے. یہ امام اعظم امام ابو حنیفہ رحمت اللہ تعالیٰ علیہ, آپ کے اندر اللہ تبارک و تعالیٰ نے یہ وصف عطا فرمایا تھا کہ جب کوئی شخص وضو کرتا تو آپ اس کے وضو میں دھلنے والے گناہوں کو دیکھ لیا کرتے تھے, لیکن آپ نے اللہ تبارک و تعالیٰ کی بارگاہ میں دعا کی. کیا دعا کی؟ یا اللہ یہ لوگوں کے عیوب مجھ پر ظاہر ہو جاتے ہیں, عیب برائیاں یہ مجھ پر ظاہر ہو جاتی ہیں, مولا میں نہیں چاہتا کہ لوگوں کے عیب میرے سامنے آ جائیں, لوگوں کی برائیاں میرے سامنے آ جائیں. اللہ تبارک و تعالیٰ نے آپ کی دعا قبول فرما لی اور آپ رحمت اللہ تعالی علیہ کو وضو کرنے والوں کے گناہ جھڑتے نظر آنا بند ہو. اللہ اکبر. ہم غور کریں, آج ایک معاشرے کا اہم ترین طبقہ اس ہائی کورٹ بار میں کراچی شہدا حال میں موجود ہے, اور معاشرے کے اندر جو برائی پائی جاتی ہے اس وقت, جو اہم ترین برائیوں میں سے برائی پائی جاتی ہے, وہ ہے غیبت کرنا, وہ ہے کسی مسلمان کے عیب کی تلاش میں رہنا, وہ ہے کسی مسلمان کے عیب کو اچھالنا. اللہ اکبر. یاد رکھیے کہ بلا مصلحت شرعی کسی کے عیبوں کو ٹٹولنا, اس کی ٹو میں پڑنا, اس کو اچھالنا, اللہ تبارک و تعالیٰ 26 پارے میں سورہ حجرات کی آیت نمبر 12 میں ارشاد فرماتا ہے, دوسروں کے عیبوں کے حوالے سے جو ارشاد فرمایا, ولا تجسسوا, اس کا ترجمہ بیان کیا گیا کنزل ایمان میں, اور عیب نہ ڈھونڈو, عیب نہ ڈھونڈو. مفتی احمد یارخان نعیمی رحمت اللہ تعالی علیہ آیت کے تحت لکھتے ہیں, اور مسلمانوں کی عیب جوئی نہ کرو اور ان کے چھپے ہوئے حال کی تلاش میں نہ رہو جسے اللہ تبارک و تعالی نے اپنی ستاری سے چھپا دیا. حدیث شریف میں ہے گمان سے بچو, گمان بڑی جھوٹی بات ہے, اور مسلمانوں کی عیب جوئی نہ کرو, ان کے ساتھ لالچ و حسد بغض و بیدری سے نہ پیش آؤ. اے اللہ کے بندو بھائی بھائی بنے رہو جیسا تمہیں حکم دیا گیا ہے, مسلمان مسلمان کا بھائی ہے, اس پر ظلم نہ کرے, اس کو رسوا نہ کرے, اس کی بے قدری نہ کرے. پھر آقا صلی اللہ تعالی علیہ وسلم نے اپنے سینہ مبارکہ کی طرف اشارہ کرتے ہوئے فرمایا تقوی یہاں ہے, تقوی یہاں ہے, تقوی یہاں ہے. اب کتنے خوش نصیب ہیں وہ مسلمان جو اپنے کام سے کام رکھتے ہیں, کتنے خوش نصیب ہیں وہ مسلمان جو اپنے نفس کی نگہبانی کرتے ہیں, کتنے خوش نصیب ہیں وہ مسلمان جو کریکٹر بلڈنگ کی طرف توجہ دیتے ہیں, کتنے خوش نصیب ہیں وہ مسلمان جو اپنے کردار کو ستھرا کرنے کے لیے کوشش کرتے ہیں और दूसरों के ऐब ढूंढने की बजाय अपनी इस्लाह में लग जाते हैं। और मुसलमान अगर इसे किसी दूसरे मुसलमान के ऐब मालूम हो जाए, किसी मुसलमान की कमजोरी मालूम हो जाए, किसी मुसलमान का गुनाह मालूम हो जाए, तो शैतान के बहकावे में आकर इसे स्कैंडलाइज नहीं करना चाहिए, इसे उछालना नहीं चाहिए, बल्कि अल्लाह की रिजा के लिए इसकी पर्दापोशी करनी चाहिए, इसको छुपाना चाहिए, इसको ढकना चाहिए और सवाब आखिरत का हकदार बनना चाहिए। और अकलमंदी का तकाजा भी यही है, अकलमंदी भी यही कहती है क्या कि जब दूसरों के ऐब पता चल जाए तो इसको उछालने की बजाय बंदा अपने ऐबों की तरफ मुतवज्जे हो जाए और अपने आप को दुरुस्त करने में लग जाए। लिहाजा नबी करीम गफूर रहीम सल्लल्लाहु तआला अलैहि वसल्लम इरशाद फरमाते हैं, उस शख्स के लिए खुशखबरी है जिसे उसके अपने ऐब ने लोगों के ऐब बयान करने से रोके रखा। लिहाजा मेरे वकला हजरत जो मेरे भाई हैं, हम लाहौर हाई कोर्ट में जमा हैं, गौर कीजिए कि आज एक बहुत बड़ा ऐब जो मुआशरे में पाया जाता है जिसकी वजह से घर टूट रहे हैं, मियां बीवी की नाराजियां हो रही हैं, सास बहू के झगड़े हो रहे हैं, भाई भाई को नाराज है, एक भाई दूसरे भाई को कत्ल करने के लिए ढूंढ रहा है, जायदाद पर गासिब बन रहा है, कब्जा कर रहा है, वरासत के माल पर अपना हक जतला रहा है और न जाने क्या क्या बुराइयां, क्या क्या ऐब लड़ाई झगड़े पाए जा रहे हैं मुआशरे के अंदर। उसकी बुनियादी वजह यह है कि मुसलमानों के ऐबों को आगे बयान करना, मुसलमानों के ऐबों की टो में रहना, इसको आगे बयान करना, पर्दापोशी का जहन बदकिस्मती से खत्म होता चला जा रहा है। गौर कीजिए कि अगर मुसलमान ये अपनी इस्लाह में लग जाए, ये मुसलमान अपने किरदार को बेहतर और सुथरा करने में लग जाए, तो यकीनन यही उसके लिए फायदामंद और आखिरत में बेहतर है। हजरत इब्ने अब्बास रदियल्लाहु ताला अन्हु का फरमाने आलीशान है, आप फरमाते हैं कि जब तुम अपने साथी की बुराइयां बयान करना चाहो तो अपनी बुराइयां याद किया करो। इसी तरह हजरत सैयदना हसन बसरी रदियल्लाहु ताला अन्हु फरमाते हैं कि ऐ बने आदम, तुम उस वक्त तक ईमान की हकीकत तो नहीं पा सकते जब तक लोगों के अयूब तलाश करना तर्क ना कर दो, जो अयूब तुम्हारे अंदर पाए जाते हैं इनकी इस्लाह शुरू कर दो और इन्हें अपनी जात से दूर कर लो, जब तुम ऐसा करोगे तो ये चीज तुम्हें अपनी ही जात में मशगूल कर देगी और अल्लाह के नजदीक ऐसा बंदा सबसे ज्यादा पसंदीदा बंदा है। अल्लाह अकबर। एक तो यह है कि हम लोगों की नजर में मुआज्जज बने, एक तो यह है कि लोग हमें अच्छा कहें, और एक यह है कि अल्लाह तबारक व ताला हमें अपना महबूब बना ले, अल्लाह तबारक व ताला की नजर में पसंदीदा बन जाएं। आज लोग बदकिस्मती के साथ लोगों के ऐबों को तलाश करते हैं, उन्हें बयान करते हैं, गीबत करना, चुगली करना, तोहमत लगाना, बोहतान लगाना, यह उनका पसंदीदा अमल बन जाता है, इसकी लज्जत महसूस करते हैं, मगर यह लज्जत वाला काम नहीं है। एट द एंड ऑफ द डे ये जहन्नम में ले जाने वाला काम है। और मशहूर ताबई बुजुर्ग हजरत सैयदना मुजाहिद रहमतुल्लाह ताला ने फरमाते हैं कि जब कोई शख्स अपने भाई का भलाई से जिक्र करता है तो उसके साथ रहने वाले फरिश्ते उसे दुआ देते हैं कि तुम्हारे लिए भी इसी तरह हो कि जब कोई अपने भाई को बुराई यानी गीबत से याद करता है तो फरिश्ते कहते हैं, ए आदमी, तूने इसकी पोशीदा बात जाहिर कर दी, जरा अपनी तरफ देख और अल्लाह का शुक्र अदा कर कि इसने तेरा पर्दा रखा हुआ है। हजरत सैयदतना राबिया अदविया रहमतुल्लाह ताला अलैहा फरमाती है कि बंदा जब अल्लाह रब्बुल इज्जत की मोहब्बत का मजा चख लेता है, अल्लाह ताला उसे उसके ऐबों पर मुतला फरमा देता है और इस वजह से वो लोगों के ऐबों में मशगूल नहीं होता बल्कि अपनी किरदार की इस्लाह में लग जाता है। अल्लाह अकबर। गौर कीजिए कि एक है किसी की तरफ देखना और एक है अपनी तरफ देखना। मेरे शेख तरीकत अमीर अहले सुन्नत बानी दावत इस्लामी हजरत अल्लामा मौलाना मोहम्मद इलियास सत्तार कादरी दामत बरकातुहुम अलिया आप फरमाते हैं कि जब बंदा किसी की एक तरफ उंगली उठाएगा तो ये तीन उंगलियों का रुख उसकी अपनी तरफ है। भाई इधर तो देख रहे हो लेकिन अपने बारे में क्या ख्याल है। लिहाजा बदकिस्मती से आज जो मुआशरे के अंदर डिसबैलेंस हमारा मुआशरा हो गया है, आज मुआशरा हमारा डिस्पर्स हो गया है, आज भाई भाई का दुश्मन बन गया है, उसकी मेन वजह जो है वो हमारे किरदार की कमजोरी। और दावत इस्लामी इसका मदनी मकसद है, मुझे अपनी और सारी दुनिया के लोगों की इस्लाह की कोशिश करनी है इंशाअल्लाह अज़्ज़ा वजल। मेरे शेख तरीकत अमीर अहले सुन्नत मौलाना मोहम्मद इलियास अत्तार कादरी ने आज से 35 साल पहले तकरीबन दावत इस्लामी का आगाज फरमाया, लेकर चले, एक एक फर्द बनता गया, कारवा बनता गया और आज दुनिया के 200 मुल्कों तक दावत इस्लामी का पैगाम पहुंचाया। आज वजह क्या है, आपने सबसे पहले अपने किरदार को पेश किया, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सीरत मुबारक आपके सामने थी और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सीरत से आज हमें ये बात जाहिर होती है कि नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम जब कोहे सफा पर खड़े हुए और सरदारा ने कुरैश को जमा किया और कहा कि अगर मैं तुम्हें यह कहूं कि पहाड़ के पीछे से दुश्मन की फौज चली आ रही है तुम क्या कहोगे, क्या यकीन कर लोगे? उन्होंने कहा बिल्कुल हम यकीन करेंगे, आप सादिक हैं, आप अमीन हैं, हम आपकी बात मान लेंगे। तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कुल ला इलाहा इल्लल्लाह, फिर मैं ही कह रहा हूं ना कि अल्लाह एक है, मानो। यानी गौर करें कि इस्लाम में तबलीग का आगाज कहां से होता है, नेकी की दावत का आगाज कहां से होता है। इस्लाम में नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम सबसे पहले अपनी जात को मनवाते हैं फिर अपनी बात को मनवाते हैं। पहले जात, पहले करैक्टर, कि अपने करैक्टर बिल्डिंग पर जोर दी जाए, इसके बाद जो आप बात कह रहे हैं लोग मानेंगे आपकी बात। अगर किरदार कमजोर है फिर हमारी बात लोग नहीं मानेंगे। हम कह जी मेरी बात सुन लो, मुझे मैं जैसा भी मुझे छोड़ दो, नहीं, लोग सबसे पहले आपको देखेंगे। और अल्हम्दुलिल्लाह मौलाना मोहम्मद इलियास कादरी साहब ने सबसे पहले अभी पिछले दिनों कुछ अर्सा पहले हमारे वकला और जजिस अमीर अहले सुन्नत की खिदमत में हाजिर हुए। हमारे लाहौर बार काउंसिल के एक मेंबर ने सवाल किया अमीर अहले सुन्नत से कि जी आपने 35 साल हो गए दावत इस्लामी बनाई, तो आपका तो बचपन बड़ा गुर्बत में गुजरा है, आपकी जवानी बड़ी गुर्बत में गुजरी है, अब कितना माल बनाया? तो मेरे शेख तरीकत अमीर अहले सुन्नत दामत बरकातहुम लालिया ने सवाल का जवाब इरशाद फरमाया कि अल्हम्दुलिल्लाह मेरा कोई बैंक अकाउंट नहीं है, मैंने जिंदगी में कभी कोई चेक साइन नहीं किया और ना ही मुझ पर ज़कात फर्ज है, इतना माल ही नहीं है ही नहीं। यानी पहले, अब फिर किरदार कैसा कि 35 साल में दावत इस्लामी में अल्हम्दुलिल्लाह आपने भी देखा, कईयों ने, हमने भी देखा, अरसा तवील मुझे भी हो गया देखते हुए, क्या देखते हैं कि आपकी जात पर अगर कोई तनकीद करता है, आप कहते हैं यार ये मैं तनकीद करूं पढ़ूंगा इसकी बात देखूंगा सुनूंगा, उतनी देर में उम्मत की खैरखाई की भलाई के लिए एक मैं किताब लिख लूंगा, एक रिसाला तहरीर कर लूंगा, एक मैं बयान कर लूंगा। तो अल्हम्दुलिल्लाह अज़्ज़ा वजल कभी किसी की बुराई का जवाब नहीं दिया और हमेशा इस कुरान पाक के फरमान को सामने रखा इदफा बिल्लती ही आसन, और बुराई को भलाई से टाल, बुराई को भलाई से टाल। यकीनन हमारा किरदार भी यही होना चाहिए, अगर कोई बुराई करे, अगर कोई गीबत करे, अगर कोई, तो हम उसको इग्नोर करें और इसकी बात को ईंट का जवाब पत्थर से ना दें, बल्कि इदफा बिल्लती ही आसन और बुराई का भलाई से जवाब दें। और कामिल मुसलमान की निशानी नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने जो फरमाया, मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम, बुखारी शरीफ की हदीस पाक है कि नबी अलैहिस्सलाम ने फरमाया कि तुम में से उस वक्त तक कोई कामिल मोमिन नहीं हो सकता जब तक कि अपने भाई के लिए भी वही चीज पसंद ना करे जो अपने लिए पसंद करे। हुज्जतुल इस्लाम इमाम मोहम्मद गजाली रहमतुल्लाह तआला अलैह फरमाते हैं कि जान लो इस इंसान का ईमान उस वक्त तक कामिल होता है जब तक वो अपने भाई के लिए उस चीज को पसंद ना करे जो अपने लिए पसंद करता है। और भाईचारे का कमतर दर्जा ये है कि अपने भाई से ऐसा मामला किया जाए जैसा मामला उसकी तरफ से अपने हक में पसंद किया जाता है। इस बात में कोई शक नहीं कि तुम अपने भाई के साथ अपने हक में पर्दापोशी, बुराइयों और ऐबों पर सुकूत की उम्मीद करोगे اور اگر امید کے برخلاف کچھ ظاہر ہو تو یقیناً اس پر غضبناک ہوگے، تو یہ کیسی بے عقلی ہے کہ تم اس سے تو پردہ پوشی کی امید رکھو جبکہ خود اس کے عیبوں پر پردہ نہ ڈالو۔ حدیث قدسی ہے کہ حیرت ہے اس شخص پر جو لوگوں کے عیوب تلاش کرنے میں تو مصروف رہتا ہے لیکن اپنے عیبوں سے غافل رہتا ہے۔ لہذا آج دنیا میں جو پریشانیاں ہیں، جو لڑائی جھگڑے مسلمانوں کے اندر گھر گھر فساد ہے، ابھی میں آپ کے ہائی کورٹ کی طرف آ رہا تھا تو رستے میں مجھے ایک شخص سے بات کرنے کا موقع ملا، یہ آتے آتے ابھی، آپ یقین کریں لٹرلی وہ رو رہا تھا اور کہہ رہا تھا یعقوب بھائی میرے گھر کے میٹر ایسے ہیں، میرے گھر کے میسر مجھے چین نہیں ہے، مجھے سکون نہیں ہے، اور چند روز پہلے تو میں گھر چھوڑنے کے لیے تیار ہو گیا تھا، سکون نہیں ہے۔ بینگ اے لائر، آپ جج ہیں، آپ وکیل ہیں، آپ صحافی ہیں، آپ پولیس والے ہیں، آپ بیوروکریسی میں ہیں، آپ تاجر ہیں، آپ بزنس مین ہیں، آپ افسر ہیں، آپ مزدور ہیں، جو بھی ہیں، اگر بندے کو گھر میں ہی جا کے سکون نہیں ملے گا وہ کرے گا کیا؟ پھر کیا کرے گا؟ پھر توبہ استغفر اللہ، کوئی فلموں سے دل لگائے گا، کوئی شراب سے دل لگائے گا، توبہ استغفر اللہ، کوئی گناہوں کی طرف بڑھے گا، جبکہ ہمارا گھر یہ جنت کا گہوارہ ہونا چاہیے، یہ سنت کا گہوارہ ہونا چاہیے، مگر اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ بچپن سے لے کے اب تک کریکٹر بلڈنگ کی طرف توجہ نہیں دی جاتی، جس کی وجہ سے آج ہمارا ظاہر تو بہت اچھا ہے لیکن بدقسمتی کی اس بات ہے کہ آج اکثریت معاشرے کی وہ لوگ ہیں جنہیں بات کرنے کے ادب آداب ایٹیکیٹس نہیں آتے، جنہیں ملاقات کرنے کے ادب آداب نہیں آتے، جنہیں فون پر بات کرنا نہیں آتی۔ مثال کے طور پر، مثال ہے میرا فون جیب میں، ٹھیک ہے، اب بیان کر رہا ہوں، آپ کچھ صاحب فون کریں گے نا، وہ فون کر ہی جائیں گے، وہ فون کر ہی جائیں گے، کر ہی جائیں گے، کر ہی جائیں گے۔ اللہ کے بندے، نہیں اٹھا رہا بندہ، بس کرو یار، ایک مس کال، دو مس کال، تین مس کال، چار مس کال، پانچ مس کال، پندرہ پندرہ، پچیس پچیس مس کال، اور پھر اس کے بعد ناراض بھی ہوں گے، دیکھو میرا فون نہیں اٹھا رہے۔ اللہ کے بندے، وہ سو رہا ہوگا، وہ باتھ روم میں ہوگا، وہ کچھ اور کام کر سکتا ہے، کدھر بھی ہو سکتا ہے، لیکن بدقسمتی سے ہمیں آج فون استعمال کرنے کی باتیں بھی نہیں آتی، صرف موبائل فون دوستوں میں جدائی کا ذریعہ بن رہا ہے کہ دیکھو میرا فون نہیں اٹھایا۔ اب موبائل فون کا کیا قصور، یا دوست کا کیا قصور، وہ سو رہا ہے یار، آپ کو پتا ہے وہ کتنے بجے سوتا ہے، آپ کو پتا ہے وہ کتنے بجے اٹھتا ہے، دن میں کیا کر رہا ہے، نہیں تو پھر ناراضگی والی کون سی بات ہے۔ لیکن بدقسمتی سے چونکہ ہماری تربیت نہیں ہے، اس نہج پہ کبھی دیکھا نہیں ہے، اس نہج پہ کبھی سوچا نہیں ہے، اس لیے بات بات پہ ناراضگی، اور جس کی وجہ سے بڑے اچھے مخلص دوست ہم کھو رہے ہیں، ہم محروم ہو رہے ہیں، بڑے اچھے اچھے دوست ہم سے جدا ہو رہے ہیں۔ کس وجہ سے؟ ذرا سی بات ہو، میں نہیں بولتا، جاؤ میں نہیں بلاؤں گا، اور ذرا سی ناراضگی ہوئی، ایک فون نہیں، مس اٹینڈ نہیں کیا، اس کو فون ہی نہیں کیا دوبارہ، یا اس کی برائی کر دی، اس کی برائی لوگوں کے سامنے کر دی۔ میرے میٹھے میٹھے جو اسلامی بھائی آج لاہور ہائی کورٹ بار میں جمع ہے، میری یہ درخواست ہے کہ اگر یہ معاشرے کا اہم ترین طبقہ، جو وکیل ہے، جو سفارشی ہے، جو لوگوں کی حاجتیں آگے صاحب اقتدار تک پہنچاتے ہیں، ان کے کاموں میں مدد کرتے ہیں، مددگار بنتے ہیں، یقیناً اگر ٹھان لے کہ ہم اس معاشرے کی اصلاح میں اپنا کردار ادا کریں گے، آپ یقین کریں کہ لاکھوں لاکھ گھر ٹوٹنے سے بچ سکتے ہیں اس طبقے کی کوششوں سے، لاکھوں لوگوں کی اصلاح ہو سکتی ہے صرف اس طبقے کی کوششوں سے۔ بلکہ میرے خیال سے پنجاب بار کاؤنسل سے میں نے پتا کیا تھا، 70-75 ہزار تو پنجاب بار کاؤنسل کے ممبرز ہیں، تو اگر آگے ہم چلے تو لاکھوں لاکھ تو ملک میں وکلا ہیں، اور اگر یہ وکلا ایک آدمی 10-10 15-15 20-20 کی بھی کوشش کرے تو کروڑوں تک تعداد پہنچ جائے گی، اگر ہم اس معاشرے کی اصلاح کی کوشش کریں۔ یقیناً ہمیں چاہیے کہ ہم کسی کو رسوا نہ کریں، کسی کا عیب تلاش نہ کریں، کسی کا عیب کو سکینڈلائز نہ کریں۔ قیامت کے دن لوگ ہوں گے، ان کو پتا چل جائے گا ہیز اے ڈرنکر، یہ شرابی ہے، یہ پتا چلے گا، بالکل قیامت کے دن اس حال میں آئے گا۔ مثال کے طور پر ہمارے جو وکلا حضرات ہیں، یہ یونیفارم میں آتے ہیں تو پتہ چلتا ہے جناب یہ وکیل صاحب ہیں، گیٹ پہ چیکنگ کرنے والا بھی پہچانتا ہے، اندر آنے والے کہتے ہیں جناب ہی از اے یونیفارم پرسن، یہ یونیفارم والا ہے۔ جب کسی ہاسپٹل میں جائیں تو ڈاکٹر نے سٹیٹ جو ہے وہ گلے پہ لٹکایا ہے، پتہ چلا ہی از اے ڈاکٹر، یہ ڈاکٹر ہے۔ اور اگر کوئی پولیس کی یونیفارم میں آئے گا، پتہ چلے گا ہی از اے پولیس مین، ہی از اے آفیسر، अगर कोई गाड़ी आएगी नंबर प्लेट वाली, पता चला जज साहब आ रहे हैं, पता चला ग्रीन नंबर प्लेट सरकारी गाड़ी है, तो कयामत के दिन इसी तरह लोग अपने चेहरों से पहचाने जाएंगे। जो जिना करने वाला होगा, बदकारी करने वाला होगा, अल्लाह अकबर, उसका चेहरा काला, होंठ मोटे और उसकी शर्मगाह से इतनी सख्त बदबू आएगी, अल्लाह अकबर, कि तमाम मखलूकात उस वक्त जितने लोग होंगे सबको पता चलेगा कि ये बदकारी करने वाला है, सबके सामने आया हो जाएगा। जो चोरी करने वाला होगा चोर होगा, आज वो दुनिया में समझता है मुअज्जज है, वो बच गया है, नो, क़यामत के दिन उसका जो माल चोरी किया है, मिसाल से एक मोबाइल फोन चोरी किया उसने, वो आग का तौक बनाकर उसके गले में डाल दिया जाए, पता चलेगा ही ये चोर है, इज अ थीफ, चोर है। इसी तरह जो किबले की तरफ मुंह करके थूकने वाला होगा, सारा थूक उसका जमा करके क्यामत के दिन उसके मुंह में मल दिया जाए, तो क्यामत के दिन मुजरिम अपने चेहरों से पहचाने जाएंगे। तो इसी तरह से अगर कोई दुनिया में किसी का ऐब छुपाता है तो अल्लाह तबारक व तआला क्यामत के दिन उसके ऐबों को छुपाएंगे। तो दुनिया आखिरत की खेती है, जो दुनिया में बोएंगे वो आखिरत में काटेंगे हम जाकर। तो दुनिया में जो कोई मुफस्सिर शहीद मुफ्ती अहमद यार खानैमी रहमतुल्लाह अलैह इस हदीस की शरह में फरमाते हैं कि अगर कोई हयादार, ये बड़ी तवज्जो की बात है आपके इंशाल्लाह मेरे लिए, आपके लिए और मदनी चैनल के नाजरीन के लिए भी, ये बड़ी अहम तरीन जिंदगी का प्रिंसिपल उसूल बयान किया मुफ्ती अहमद यार खानैमी रहमतुल्लाह अलैह ने। आप फरमाते हैं कि अगर कोई हयादार शख्स, हया वाला शख्स पोशीदा तौर पर नामुनासिब हरकत कर बैठे फिर पछताए तो तुम उसे पोशीदा तौर पर ही समझा दो कि उसकी इसलाह हो जाए, उसे बदनाम ना करो। अगर तुमने अपने भाई का पर्दा रखा तो अल्लाह ताला कयामत के दिन तुम्हारे गुनाहों का हिसाब पोशीदा तौर पर ही लेगा और तुम्हें रुसवा ना करेगा। हां, जो किसी की को तकलीफ पहुंचाने की खुफिया तदबीरें कर रहा हो, छुपकर बुरी हरकतें करने का आदि हो चुका हो तो उसका इजहार जरूर कर दो ताकि वो शख्स ईजा से बच जाए या ये शख्स तौबा कर ले। गरज के सिर्फ बदनामी से किसी को बचाना अच्छा है, मगर उसके पोशीदा जुल्म से किसी दूसरे मुसलमान को बचाना कि उसकी इसलाह करना, ये भी अच्छा है। फर्क सिर्फ ये है कि यहां जो मुसलमान कि पर्दापोशी करे अल्लाह ताला उसकी 700 बुराइयों की पर्दापोशी फरमाए। किसी मुसलमान का भला करना, किसी मुसलमान की खैरखाई करना, किसी मुसलमान को रुसवाई से बचाना, अल्लाह अकबर। यहां आज बदकिस्मती की बात है, चाहे वो मेरे भाई जिनका ताल्लुक सहाफत से हो, मेरे वो भाई जिनका ताल्लुक मेडिसिन से हो, वो भी डॉक्टर भी एक दूसरे के मरीजों पर बताते हो, फुला मरीज भी आया था वो ये करता, हकीम भी बताते हैं कि जो फुला भी आया था इस मरज की दवाई लेकर गया, फुला भी आया था इस मरज की, वो भी मेरा मरीज है, वो भी मेरा मरीज, वो बताते रहते। और ये भी प्रोफेशन जो है ये भी आप समझते कैसा है, किसी मुसलमान के ऐब पर, उसकी कमजोरियों पर पर्दा डालना, इसके बारे में कहा गया जो दुनिया में किसी का एक ऐब छुपाएगा अल्लाह ताला क़यामत के दिन उसके 700 ऐब छुपाएगा, अल्लाह अकबर। और वैसे ही हजरत सैयदना ईसा रूहुल्लाह अला नबीना अलैहि सलातो व सलाम ने अपने हवारियों से फरमाया कि अगर तुम अपने भाई को इस हाल में सोता पाओ कि हवा ने उसका कपड़ा हटा दिया तो तुम क्या करोगे? उन्होंने अर्ज किया, हम उसकी पर्दापोशी करेंगे और उसे ढक देंगे, ढांप देंगे। एक बंदा सो रहा हो, उसका कपड़ा हट जाए जिस्म से, तुम क्या करोगे? ईसा अलैहि सलाम, उन्होंने कहा जी हम उसे ढक देंगे, कपड़ा डालेंगे। आपने फरमाया बल्कि तुम उसका पर्दा खोल दोगे। अल्लाह के नबी कह रहे तुम उसका पर्दा खोल दोगे। हवारियों ने, जो आपके कंपेनियंस थे, जो आपके साथ है, रुफका थे, उन्होंने अर्ज किया कि या नबी अल्लाह, भला ऐसा कौन करेगा, ऐसा कौन करेगा? तो आपने इरशाद फरमाया, तुम में से कोई अपने भाई के बारे में कुछ सुनता है तो उसे बढ़ा चढ़ा कर बयान करता है और ये उसे बरहना यानी नंगा करने से भी बड़ा गुनाह है। तुम्हें पता है फुलां, ओए मुझे पता है, ओ छोड़ो उसको, ओए उसमें तो ये बात, अरे यार उसमें तो ये बात, अरे ओ मुझे पता है बड़ा शरीफ बनता है, बड़ा नेक बनता है, उसके अंदर तो ये बुराई है। और हजरत सैयदना ईसा रूहुल्लाह अला नबी ने सलातुस्सलाम फरमाते हैं उसे नगा करने से भी बड़ा गुनाह। और बदकिस्मती से आज बज़ाहिर अमीर अल सुन्नत मौलाना मोहम्मद इलियास कादरी साहब फरमाते हैं, हूं बज़ाहिर बड़ा नेक सूरत, अब बना भी दे मुझको नेक सीरत, जाहिर अच्छा है बातिन बुरा है, या खुदा तुझसे मेरी दुआ है। अमीर अल सुन्नत इसके लिए दुआ फरमाते हैं, इसके लिए मुनाजात करते हैं अल्लाह की बारगाह में। और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने हमें दुआ सिखाई है, हमें दुआ सिखाई है। कौन सी दुआ है? आईना देखने की दुआ, आईना मिरर। आप हमारी जबान में शीशा कहते हैं उसको, लेकिन मिरर कहते हैं, आईना कहते हैं। जब बंदा आईने की तरफ देखता है तो आईना देखने की दुआ है, अल्लाहुम्मा अंता, अल्लाहुम्मा अल्लाहुम्मा अंता हसनता खल्की फहसिन खुलुकी, या अल्लाह जिस तरह तूने मेरा जाहिर अच्छा किया मौला मेरा बातिन अच्छा कर दे, खुलुकी मेरा खल को अच्छा कर दे, मेरा बातिन को अच्छा कर दे, मेरी सीरत को अच्छा कर दे। मेरे पीछे पीछे इस्लामी भाइयों, यकीनन हमें किसी मुसलमान की टो में नहीं रहना चाहिए। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम भी इरशाद फरमाते हैं, मुझे कोई सहाबी की तरफ से कोई बात ना पहुंचाए, मैं चाहता हूं कि तुम्हारे पास साफ सीना लेकर आया। अल्लाह अकबर। अब नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम मुसलमानों की टो में पड़ने से मना फरमा रहे हैं, किसी मुसलमान की गीबत करने से मना कर रहे हैं, उसकी इज्जत का तहफ्फुज किया है इस्लाम ने। यानी अगर अल्लाह ने किसी बंदे को दुनिया में पैदा किया है, उसे प्रोटेक्शन दिए, उसे तहफ्फुज दिया है, उसकी इज्जत का तहफ्फुज, इसकी जान का तहफ्फुज, इसके माल का तहफ्फुज अल्लाह तबारक व तआला फराहम कर रहा है। प्रिंसिपल्स, उसूल, राइट्स बने हुए हैं, ह्यूमन राइट्स बने हुए हैं। अल्लाह के महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, ऐ वो लोगो जो जबानों से ईमान ले आए हो मगर तुम्हारे दिल में अभी तक ईमान दाखिल नहीं हुआ। मुसलमानों की गीबत और उसके अयूब तलाश ना किया करो, क्योंकि जो मुसलमानों के अयूब को तलाश करेगा अल्लाह ताला उसका ऐब जाहिर फरमा देगा, और अल्लाह अज़्ज़ा वजल जिसका ऐब जाहिर फरमाता है उसे रुस्वा कर देता है, अगरचे वो अपने घर में हो, उसे रुस्वा कर देता है, जलील कर देता है। नबी करीम सल्लल्लाहु तआला वसल्लम ने फरमाया, गीबत और चुगलखोरी करने और बेगुनाह लोगों के ऐब तलाश करने वालों को कयामत के दिन कुत्तों की शक्ल में उठाया जाए। कुरान पाक में आया ना कि लोग चेहरों से पहचाने जाएंगे, तो ये कुत्तों की शक्ल में उठाए जाएंगे। ये याद रखिए, ओहदा वजारत या कोई बड़ा मकाम और मर्तबा मिल जाए तो यकीनन ये बड़ी नेमत है, बहुत बड़ी नेमत है। अल्लाह तबारक व ताला किसी बंदे को मकाम अता फरमा दे, किसी को जहन दे दे, किसी को ओहदा दे दे, किसी को माल दे दे, किसी को कोई बड़ा बड़ा जिम्मेदारी दे दे, मगर बाजों की तब्दीलियां आ जाती मिजाज के अंदर, उनकी गर्दन ही बदल जाती है, उनके इधर सरिये फिट हो जाते हैं, उनके अंदाज बदल जाते हैं, वो अपनी जात के मुतालिक तो कोई बात सुनने के लिए जरा सी बात गवारा नहीं करते, बिल्कुल गवारा नहीं करते। और अगर कोई इस्लाह की नियत से भी बयान करे तो तवज्जो नहीं देते, सुनते ही नहीं है और चढ़ाई कर देते हैं। और जब वो आते हैं तो वो लोगों की इस्लाह करने पर नहीं बल्कि लोगों के ऐब उछाले, वो जो मर्जी करें, जिसकी इज्जत को जिधर मर्जी खराब कर दे। तो लिहाजा हमें अल्लाह तबारक व ताला से डरना चाहिए, क्योंकि मोमिन जो है ये मोमिन का आईना होता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमिन मोमिन का आईना है, मोमिन मोमिन का भाई है, कि इससे उसकी हलाकत को दूर करता है और उसकी गैर मौजूदगी में उसकी हिफाजत करता है। एक और रिवायत में आता है कि तुम में से हर एक अपने भाई का आईना है, अगर उसमें बुराई देखे तो उसे चाहिए कि वो बुराई दूर कर दे। अल्लाह अकबर। अब ये भी किसी की इस्लाह करने का तरीका है कि किसी को समझाना हो तो कैसे समझाया जाए, किसी की इस्लाह कैसे की जाए, किसी के अंदर ऐब पाया जा रहा है, सामने वाला मुअज्ज़ज़ आदमी है कैसे बताना चाहिए, सामने वाला मातहत है कैसे बताना चाहिए, सामने वाला शागिर्द है उसकी इस्लाह करनी चाहिए, اپنے بچوں کی اصلاح یہ کیسے کرنی چاہیے، اگر عام معاشرے کے اندر کوئی برائی پائی جاتی ہے اس کی اصلاح کیسے کرنی چاہیے، یہ پوری ایک ٹاپک ہے، پوری ایک علم ہے جسے سیکھنے کی حاجت ہے. بدقسمتی سے آج لوگ بچوں کو تھپڑ مار کر سکھاتے ہیں، مار کر بتاتے ہیں چلو یہ کرو، حالانکہ دیٹ از ناٹ اے وے، یہ طریقہ نہیں ہے. آج زوجہ پہ لوگ سختی کرتے ہیں، میرے آقا صلی اللہ تعالی علیہ وسلم نے فرمایا تم میں سے کامل اخلاق والوں میں سے وہ بھی ہے جو اپنی زوجہ پر سب سے زیادہ نرم طبیعت والا. نرمی کرنے کا حکم دیا گیا، نرمی کرنے کا، اور مسلمان مسلمان کا آئینہ ہے، مسلمان ایک واحد جسم ہے، ایک جگہ درد ہوگی دوسرا جسم، پورا جسم اس کی درد محسوس کرے گا. اور ہمیں یہی اسلام ہمارے تعلیم دے رہا ہے، ہمیں اصلاح کر رہا ہے، ہمیں سکھا رہا ہے. احیاء العلوم میں امام محمد غزالی رحمت اللہ علیہ کا بڑا پیارا کوٹ کیا گیا ہے، آپ توجہ کے ساتھ سنیں گے انشاءاللہ، مدنی چینل کے ناظرین کو بھی انشاءاللہ اس سے بہت زیادہ فائدہ ہوگا. امام غزالی رحمت اللہ علیہ فرماتے ہیں کہ دیندار لوگوں کو یہ خواہش ہوا کرتی تھی کہ وہ دوسروں کے عیب بتانے سے اپنے عیوب پر مطلع ہوں، یعنی لوگ اس کے عیب بتائیں، لوگ ان کے عیب انہیں بتائیں. لیکن اب دور ایسا آ گیا ہے کہ ہمیں نصیحت کرنے اور ہمارے عیبوں پر مطلع کرنے والا ہمیں سب سے زیادہ ناپسندیدہ شخص معلوم ہوتا ہے. کسی کی ضرورت ہماری صلاح کر جائے، کسی کی ضرورت ہے ہمیں سمجھا جائے، کسی کی ضرورت ہے ہمیں بتا جائے، اور یہ بات ایمان کی کمزوری کی علامت ہے. برے اخلاق ڈسنے والے سانپ اور بچھو ہیں، بیڈ مینرز. اگر کوئی ہمیں یہ بتائے کہ تمہارے کپڑوں کے نیچے بچھو ہے تو ہم خوش ہو کر اس کے احسان ماننے والے ہو جاتے ہیں اور بچھو کو اپنے سے دور کر کے مار دیتے ہیں، حالانکہ بچھو کا زہر صرف بدن تک باقی رہتا ہے اور اس کی تکلیف ایک یا دو دن تک رہتی ہے، جبکہ برے اخلاق کا زہر کا اثر ہمارے ضمیر پر ہوتا ہے اور اس بات کا خوف ہوتا ہے کہ مرنے کے بعد ہمیشہ یا مدتوں اس کا اثر باقی رہے گا. اب یہ حالت یہ ہے کہ اگر کوئی ہمارے عیوب پر مطلع کرے تو ہمیں یہ بات سن کر خوشی نہیں ہوتی، اور نہ ہی ہمیں اس کے کہنے پر ان عیوب کو دور کرنے کی کوشش کرتے ہیں، بلکہ ہمیں نصیحت کرنے والے کو تنقید کا نشانہ بناتے ہیں اور کہتے ہیں کہ تم میں بھی تو فلاں فلاں عیب ہے، او بھائی میری اصلاح کرنے والے اپنی تو دیکھو، تمہارے اندر یہ اصلاح ہے. تو پہلے تو لوگ اصلاح قبول بھی کرتے تھے اور بتاتے بھی تھے، مگر بدقسمتی سے آج سننے کے لیے کوئی تیار نہیں ہے. ناصحہ مت کر نصیحت، دل میرا گھبرائے ہے، اسی کو دشمن جانتا ہوں جو مجھے سمجھائے ہے. آج کل حالات یہ ہیں کہ اگر ماں باپ بچے کو ڈانٹ دے تو اولاد خودکشی کر لیتی ہے. استغفر اللہ. ٹالرنس لیول زیرو. انگلینڈ میں جانا ہوا تو مجھے ایک اسلام بھائی وہاں کے جو ذمہ دار ہیں نگران، انہوں نے بتایا مجھے کہ یہاں پر ایک کار والے نے رائٹ ٹرن کیا اور انڈیکیٹر نہیں دیا. اب پیچھے والے کو غصہ آ گیا کہ اس نے رائٹ ٹرن کیا ہے تو اس نے انڈیکیٹر کیوں نہیں دیا. اس نے اس کے پیچھے گاڑی لگائی، اس نے بھگائی، اس نے پیچھے لگائی، اس نے جا کر گاڑی رکوائی، دونوں کی توتو میما ہوئی، اور اس نے گاڑی کی ڈگی میں سے کرکٹ بیٹ نکالا، اس کے منہ پہ دے مارا، جس سے اس کی ایک آنکھ ضائع ہو. افسوس، ٹالرنس لیول ہے ہی نہیں، برداشت کا مادہ ہے ہی نہیں. بیوی بات کرے شوہر تھپڑ مار دیتا، شوہر بات کرے بیوی اچھل جاتی ہے، دو منٹ میں طلاق کے لفظ منہ پہ رکھے ہوئے سارے فارغ کر کے بعد میں روتے پھرتے ہیں. آپ کے پاس بھی آتے ہوں گے، دارالفتا میں آتے ہیں، مفتیوں کے پاس بھی آتے ہیں، لوگوں کے پاس بھی آتے ہیں، جی وہ غصے میں کہہ دیا تھا. ہاں غصے میں کہے یا پیار میں کہے، جو بھی کہ ہو گیا جو ہونا تھا، اب کیا ہو سکتا ہے. جو شریعت نے اصول بیان کیا اسی کو دیکھیں گے نا. تو اب یہ جو عملہ ہے، یہ جو افراد ہیں، یہ جو امپورٹنٹ معاشرے کا ایک طبقہ موجود ہے جسے لائرز کہتے ہیں، وکلا کہتے ہیں، یہ جو وکیل صاحبان ہیں، یہ اگر ہمت کریں، تھوڑی سی کوشش کریں، نیکی کی دعوت میں آگے بڑھیں، اپنا کردار ادا کریں، دعوت اسلامی کے پاس یقیناً 102 شعبوں کے اندر کام ہو رہا ہے. اور میرے شیخ طریقت امیر اہل سنت مولانا محمد الیاس ستار قادری دامت برکاتہ ملالیہ آپ ہر شعبے کے اندر رہنمائی فرماتے ہیں. مدنی چینل آپ نے قوم کو دیا ہے، علماء دیے ہیں، مفتی دیے ہیں، اور الحمدللہ بہترین صاف ستھرے کردار والے انسان امیر اہل سنت مولانا محمد الیاس قادری صاحب نے اس معاشرے کو دیے ہیں. ہم بھی آگے بڑھیں، ہم بھی کوشش کر سکتے ہیں. اور امیر علیہ سنت نے فرمایا کہ فرد سے افراد اور افراد سے معاشرہ، یہ سوسائٹی بنتی ہے. اگر میں اپنے اوپر اسلام کو نافذ کر لوں تو یقیناً معاشرے کے اندر یہ نافذ ہو سکتا ہے. اللہ تبارک و تعالی ہمیں نبی کریم صلی اللہ تعالی علیہ وسلم کی سنتوں پر عمل کرنے کی توفیق عطا فرمائے، آپ کی سنتوں کو سیکھنے کی توفیق عطا فرمائے. اللہ تبارک و تعالی ہمیں اس ماحول میں رہ کر اپنی اصلاح کرنے کی توفیق عطا فرمائے. اور اللہ تبارک و تعالی نے ہمیں جو پیارے آقا صلی اللہ تعالی علیہ وسلم کی ذات گرامی کو ہمارے لیے کامل نمونہ بنایا ہے، اللہ کرے کہ اس نمونے کو فالو کریں اور اسی کے مطابق اپنی زندگی کو بسر کریں. دعوت اسلامی کا مدنی ماحول ہے، اس مدنی ماحول کو ہم اپنائیں. اللہ تبارک و تعالی عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم.
میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ.